यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। धादिङ बस दुर्घटना छानबिन कार्यदलद्वारा गृहमन्त्री ओम प्रकाश अर्याल समक्ष प्रतिवेदन पेश। 19 जनाको मृत्यु भएको बस दुर्घटना सवारी चालकले नियन्त्रण गुमाएका कारण भएको प्रतिवेदनको निष्कर्ष। ग्यासको अभाव भएपछि आधा सिलिण्डर वितरण शुरू। आपूर्ति निरन्तर भइरहेकाले अनावश्यक सञ्चय नगर्न नेपाल आयल निगमको उपभोक्तामा आग्रह। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़कमा चैत 7 देखि 20 गतेसम्म राति यातायात बन्द हुने र अमेरिकाद्वारा रूसी तेल कारोबारमाथिको प्रतिबन्ध तत्कालका लागि फुकुवा।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री ओम प्रकाश अर्याल समक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलले बुझाएको प्रतिवेदनलाई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा गठित 7 सदस्यीय कार्यदलले सवारी चालकले कुनै कारणवश सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई सड़कबाट तल खस्न गई दुर्घटना भएको निष्कर्ष निकालेको छ। गत फागुन 11 गते पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रु बस राति धादिङको बेनीघाट रोराङ गाउँपालिका पास भैंसे गौड़ाबाट त्रिशुली नदी किनारमा खसेर दुर्घटना हुँदा 19 जनाको मृत्यु हुनका साथै 25 जना घाइते भएका थिए। सर्वोच्च अदालतमा धनुषा क्षेत्र नम्बर 1 का राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा उम्मेद्वार किशोरी शाहको मुद्दामा आइतबार सुनवाई हुने भएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनवाई तय भएकोमा न्यायाधीश सारंगा सुवेदीले शाहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनवाई हुन नसकी आइतबारका लागि सारिएको हो। न्यायाधीश सुवेदीले हिजो मात्रै शाहकै अर्को मुद्दामा आदेश गरेको हुनाले हेर्न नमिल्ने सर्वोच्च अदालतले जनाएको छ। निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको भन्दै उल्लेख गर्दै यही फागुन 19 गते शाहको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगको निर्णय विरूद्ध शाहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले शाहलाई कालो सूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। झण्डै 2/3 सहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ताका सार्वजनिक गरेको वाचा पत्रमा शिक्षाका महत्वपूर्ण विषयहरू उठाएको छ। हाल शैक्षिक क्षेत्रमा देखिएका कतिपय व्यतिथिको अन्त्य र समग्र देशको शैक्षिक सुधारको कार्यान्वयन नयाँ सरकारले कसरी गर्ला भन्ने जिज्ञासा आम रूपमा देखिएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
नेपालको शैक्षिक अवस्थामा सुधार ल्याउन सके दक्ष जनशक्ति उत्पादनदेखि आर्थिक समृद्धिमा समेत टेवा पुग्न सक्छ। वर्तमान शिक्षा प्रणालीबाट विद्यार्थीले प्रमाणपत्र पाउने बाहेक खासै उपलब्धि हासिल गर्न सकेनन् भन्ने गुनासाहरू बढ़िरहँदा युवाहरूको नेतृत्वमा बन्ने अबको सरकारले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक अवस्थामा सुधारको आरम्भ गर्न सक्ने सबैको अपेक्षा छ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा झण्डै 2/3 बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा शिक्षाका निकै सुधारात्मक पक्षहरू समेटेको छ। राष्ट्रपाको वाचापत्रमा विश्वविद्यालय र विद्यालयलाई दलीय राजनीतिक गतिविधिबाट मुक्त गर्नेदेखि शैक्षिक संस्थाभित्र दलगत राजनीतिक कार्यक्रम पूर्ण रूपमा निषेध गर्ने कुरा उल्लेख छ। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म हुने शिक्षक तथा विद्यार्थी राजनीतिले मुलुकको शैक्षिक सुधारमा बाधा ल्याउने गरेको विज्ञहरू बताउँछन्। काठमाडौँ महानगरपालिकामा शिक्षा विज्ञको रूपमा समेत काम गरिसक्नुभएका काठमाडौँ क्षेत्र नम्बर 5 बाट प्रतिनिधि सभामा नवनिर्वाचित सस्मित पोखरेल सरकारी निकायमा पार्टीका संगठनहरू निषेध गर्ने कानून बनाउने काम अब बन्ने सरकारको पहिलो प्राथमिकतामा रहने बताउनुहुन्छ।
विश्वविद्यालय सँगसँगै नेपालको कुनै पनि सरकारी कार्यालयमा स्वतन्त्र ट्रेड युनियन बाहेक खारेज हुने किसिमले कानून निर्माण।
राष्ट्रपाले निर्वाचनमा प्रस्तुत गरेको वाचापत्रमा विश्वविद्यालयलाई पुनर्संरचना गरी अनुसन्धानमुखी र रोजगार उन्मुख बनाउने नेपालमा विदेशी विश्वविद्यालयहरूको आंगिक क्याम्पस र विदेशी डिग्री कार्यक्रम सञ्चालन गर्ने र देशभरका सबै विद्यालयलाई क्रमशः पूर्ण पहुँचयुक्त र समावेशी बनाउने पक्ष उल्लेख छ। त्यस्तै प्राज्ञिक नियुक्तिहरू मेरिटका आधारमा मात्र गरिने कुरा छन्। नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको हब बनाउन विदेशी प्राध्यापक र विद्यार्थीलाई भिसाका लागि सहजीकरण गर्ने र उनीहरूलाई स्थायी बसोबास अनुमति प्रदान गर्न पनि पहल गरिने कुरा महत्वपूर्ण छन्। त्यसो त मुलुकमा निजी र सामुदायिक गरी दुई खाले शिक्षाका कारण शैक्षिक क्षेत्रमा विभेद छ। नवनिर्वाचित पोखरेल सार्वजनिक शिक्षालाई अझ गुणस्तरीय बनाउन अबको सरकारले बढ़ी ध्यान दिने बताउनुहुन्छ।
हामीले नतिजा सुधार, शिक्षकहरूको क्षमतामा अभिवृद्धि, पूर्वाधारमा पनि लगानी, विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई चाहिँ इटली उहाँहरू हामी तल पर्यौं भने थोरै पनि महसुस गर्न दिनुहुन्न। संस्थागत विद्यालयलाई पनि आफ्नै प्रकारले काम गर्ने ढंगमा चाहिँ हामी कुनै पनि बाधा ल्याउन चाहँदैनौँ। विद्यालयहरूलाई चाहिँ निजी संस्थागत विद्यालयको लेभलमा चाहिँ हामी पुर्याउनुपर्छ, त्योभन्दा माथि पुर्याउनुपर्छ।
निर्वाचनमा हरेक राजनीतिक दलहरूले घोषणा पत्रमा शिक्षाका मुद्दालाई आकर्षक नाराका रूपमा प्रस्तुत गर्ने त विगतको चलनै हो। तर यसपटक रासोपाले वाचा पत्रमा प्रस्तुत गरेका शैक्षिक सुधारका पक्षलाई कार्यान्वयन गर्न भने त्यति सहज देखिँदैन। शिक्षाविद डाक्टर विद्यानाथ कोइराला चाहिँ राम्रो वाचा पत्रको कार्यान्वयन कसरी हुनेछ भन्ने अझै स्पष्ट हुनुपर्ने सुझाव दिनुहुन्छ।
गर्ने कसरीको उत्तर त्यहाँ छैन। सिप सिकाउने तरिका के हो? सानोतिनो काम गराएर सिकाउने तरिका के हो? स्कूलले नै सानो उद्योगहरू खोल्ने के तरिका हो? पालिकासँग सहकार्य गर्ने के तरिका हो? गुणस्तरको जिम्मा शिक्षकको हो भनेदेखि बाटो निस्किआउँछ। त्यो तालिम दिने, सपोर्ट दिने किसिमको दुईटै तरिका एकसाथ गयो भने गर्न सकिन्छ।
सार्वजनिक शिक्षालाई सिपमूलक र गुणस्तरीय बनाई स्वदेशमै सहज रूपमा शिक्षा हासिल गर्ने वातावरण बनाउनु राज्यको दायित्व हो। इतिहासमै युवाहरूको नेतृत्वमा बन्न लागेको बलियो सरकारले लाखौं विद्यार्थीको शैक्षिक गन्तव्य फराकिलो र सहज बनाउन गर्ने कार्य त हेर्न बाँकी नै छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारहरूको खर्चमा पारदर्शिता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग र निर्वाचन पर्यवेक्षण समिति नेपाल ईओसी नेपालको संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा निर्वाचनको अभियान खर्चमा कानूनी सीमा र वास्तविक खर्चबीच ठूलो अन्तर देखिएको उल्लेख छ। प्रतिवेदनमा निर्वाचन आयोगले उम्मेद्वारका लागि तोकिएको खर्च सीमाभन्दा व्यवहारमा करोड़ौं रूपियाँसम्म खर्च भएको पाइएको उल्लेख छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत नियोगका अध्यक्ष डाक्टर गोपाल कृष्ण शिवाकोटीले अभियान खर्च र प्रचार विधिबारे निर्वाचन खर्च सम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन छुट्टै प्रकाशन गरिने पनि जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरण क्षेत्रको लैंगिक समानता, अपाङ्गता मैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना लागू गरेको छ। मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले रणनीति दस्तावेज सार्वजनिक गर्दै रणनीतिलाई सबै क्षेत्रमा व्यावहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। साथै नीतिसँगै नियति बदलेर लैंगिक मैत्री कार्यस्थल बनाउन समेत उहाँले जोड़ दिनुभयो। स्थानीयको अवरोधका कारण नुवाकोटको बंचरे डाँडामा काठमाण्डु उपत्यकाको फोहोर फाल्न रोकिएको छ। बंचरे डाँडा क्षेत्रका वासिन्दाले काठमाण्डु महानगरपालिका र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन्। विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडानका साथ काठमाण्डुबाट फोहोर बोकेर गएका गाड़ीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक संचिति नगर्न आम उपभोक्तामा आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले साबिकै परिमाणमा ग्यासको आयात भइरहेको स्पष्ट पार्दै कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन समेत आग्रह गर्नुभयो। वहाँले पछिल्लो समय मध्य पूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको बताउनुभयो। यसैबीच ग्यास उद्योगले आजदेखि 7.1 किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्। लगातार सुक्खा पहिरो खस्दा भेडेटार नामजे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भेडेटार रवि राके सड़क अन्तर्गत पर्ने सो सड़क खण्डमा सामान्य वर्षापछि पहिरो जान थालेपछि गए रातीदेखि यातायात सञ्चालन अवरूद्ध भएको हो। भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार माथिबाट निरन्तर ढुङ्गा र माटो खसिरहेकाले पहिरो तत्काल हटाउन समस्या भइरहेको छ। पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सफाईको काम शुरू गर्ने तयारी गरिएको बताइएको छ। सहित 7-20 गतेसम्म अरनीको राजमार्गको धुलीखेल खावा सड़कमा यातायातका साधन बन्द हुने सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। सड़क कालोपत्री गर्नका लागि यातायातका साधन साँझ 6 बिहान 5 बजेसम्म बन्द गर्न लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक याकामीले जानकारी दिनुभयो। धुलीखेल खावा खण्डको 4 किलोमिटर सड़क कालोपत्रे शुरू हुन लागेको हो। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छाको रिट आज खारेज गरेको छ। अदालतका न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले रिटमाथि आज सुनवाई गर्दै रिट नै खारेज गर्ने निर्णय गरेको हो। पार्टी निर्देशन विपरीत नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा मन्त्री बनेपछि पार्टीले बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। समानुपातिक प्रदेशसभा सदस्य बिच्छाले आफ्नो पद बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पिता ओलीको पार्थिव शरीरमा ज्येष्ठ पुत्र अध्यक्ष ओलीले दागबत्ती दिनुभयो। दिवंगत पिता ओलीप्रति श्रद्धांजलि दिन आर्यघाटमा एमाले सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पूर्व प्रधानमन्त्री ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट श्रद्धांजलि दिँदै एमाले अध्यक्ष ओलीको पिताको निधनले आफूलाई दुखी तुल्याएको र दिवंगत पिताप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ। यस्तै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पनि सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीको पिताको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसँग जोड्ने तयारी गरिएको छ। सामान्यतया निर्वाचनमा खटिएका प्रहरीलाई 40 दिनपछि विदा गर्ने गरिन्छ, तर धनकुटामा भने विदाईसँगै इच्छुक निर्वाचन प्रहरीलाई आवश्यक तालिम दिएर विभिन्न उद्यमसँग जोड्ने योजना बनाइएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा 1085 जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। करिब 40 दिनको चुनावी जिम्मेवारी पूरा गरेर विदाई भएका उनीहरूलाई उद्यमशीलता र उत्पादनमूलक कामतर्फ आकर्षित गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सिटीभिटी, कृषि ज्ञान केन्द्र, भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र, बंगुर अनुसन्धान कार्यक्रम, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्राविधिकहरूले उद्यम गर्न चाहने निर्वाचन सुरक्षा प्रहरीलाई आआफ्नो क्षेत्रको विषयगत जानकारी गराएका छन्। कार्यक्रम मार्फत निर्वाचनमा योगदान गरेका व्यक्तिको भविष्य सुन्दर बनाउन प्रयास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनुभयो। बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी उनीहरूलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जा बारे जानकारी दिएको छ। यस्तै सहभागीहरूको माग अनुसार विभिन्न निकायसँग सहकार्य गरेर तालिम दिने तयारी पनि गरिएको छ। यो कार्यक्रमले युवालाई कृषि, पशुपालन, वनजन्य उत्पादन तथा साना उद्योगतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 40 दिने काम सकिएपछि के गर्ने भन्ने अन्यलमा रहेका निर्वाचन प्रहरीले कार्यक्रमपछि नेपालमै बसेर केही गर्न सकिने विश्वासमा पुगेका छन्।
सिकेर दक्ष भयो भने त्यसमै हामी केही गर्न सक्छौँ, त्यसमै रोजगारी पाउन सक्छौँ, त्यसमै व्यवसाय गर्न सक्छौँ, अनि यही देशमा चाहिँ आफ्नै परिवारसँग हाँसी खुसी भएर बस्ने वातावरण पाउँछौँ जस्तो लाग्छ।
40 दिनको लागि सकेपछि त हामी जस्तो युवाहरू बेरोजगारी नै हुन्छौँ, त्यसैले अब यसबाट केही सिपहरू सिक्न सक्यौँ भने भोलिको दिनमा हामी बेरोजगार बन्दैनौ कि भन्ने पनि।
अन्यत्र निर्वाचन अवधि सकिएपछि निर्वाचन प्रहरी घर फर्किरहेका बेला धनकुटामा भने निर्वाचन प्रहरीलाई तालिम लिएर उद्यमी बन्ने अवसर दिइएको छ। यस पहलले 40 दिनको अस्थायी रोजगारीलाई दीर्घकालीन उद्यम र दिगो रोजगारी तर्फ जोड्ने प्रयास गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
नेपाल सरकारले नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई आगमन प्रवेशाज्ञा अनअराइभल भिसा उपलब्ध नगराउने भएको छ। सरकारी र कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकले अब विदेश स्थित नेपाली दूतावासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो। त्यसैगरी शरणार्थी स्ट्याटसका ट्राभल डकुमेन्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेश स्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था रहेको अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालले बताउनुभयो। यससँगै नेपालमा अनअराइभल भिसा प्राप्त नहुने मुलुकको संख्या 13 पुगेको अध्यागमन विभागले जनाएको छ। यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, घाना, जिम्बावे, स्विजरल्याण्ड, क्यामरून, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध युद्धको आर्थिक प्रभाव कम गर्न अरू देशलाई रूसमा उत्पादित तेल र पेट्रोलियम पदार्थ किन्ने अनुमति दिने निर्णय गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले युद्धका बेला विश्वको ऊर्जा बजारमा स्थिरता कायम राख्न अस्थायी उपाय स्वरूप उक्त निर्णय लिइएको बताउनुभयो। अमेरिकाले रूसी तेल किन्न नपाउने प्रतिबन्ध अप्रेल 11 सम्मका लागि फुकुवा गरेको हो, तर देशहरूले समुद्रमा रहेका पानी जहाजमा भरिएको तेल मात्र किन्न पाउनेछन्। रूसले अहिले झण्डै 10 करोड़ ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ। खाड़ीमा कम्तीमा थप 3 वटा तेलवाहक पानी जहाज आक्रमणमा परेपछि हिजोबाट विश्व बजारमा तेलको मूल्य प्रति ब्यारल $100 नागेको थियो। तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सृजना गर्दै र मालवाहक पानी जहाजहरूमा आक्रमण गर्दै आएको छ। खाड़ीमा तेल उत्पादन गर्ने स्थलहरूमा पनि आक्रमण जारी छ। इरानका नवनियुक्त सर्वोच्च नेता मुत्तबा खामेनीले तेल ढुवानी गर्न प्रयोग गरिने एउटा मुख्य मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध राखिराख्ने उद्घोष गरिसक्नु भएको छ। यसैबीच अमेरिकाको निर्णयबारे बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध खुकुलो बनाइए त्यो युक्रेनका लागि गम्भीर प्रहार र रूसका लागि थप हतियार किन्न पाउने गरी दिइने सुविधा हुने बताउनुभयो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले स्ट्रेट अफ होर्मुज बन्द हुँदैमा रूसी प्रतिबन्ध हटाउनु कुनै तरिकाले पनि न्यायोचित नभएको टिप्पणी गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन 2079 परिमार्जन गरेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाले प्रक्युरमेन्ट वर्किङ क्यापिटल निडका लागि 3-10 वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्था अनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ। यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालू पुँजी कर्जा नीति बमोजिम बैंकहरूले निर्धारण गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ। आवश्यकता र औचित्यको आधारमा 2083 असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनर्तालिकी गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ। यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको नमानिने निर्देशिकामा उल्लेख छ। पुनर्तालिकीकरण र पुनर्संरचना 2083 असार मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। नेपाल र भारत बीचको पावर एक्सचेन्ज कमिटिको बैठकले विद्युत खरिद दरमा सहमति गरेको छ। बैठकले पीईसी मार्फत खरिद गर्ने बिजुलीको महसुल दर 1.5% बढ़ाउने सहमति गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ईपीसी मार्फत हुने बिजुली खरिद बिक्रीको अवधि 1 वर्ष थप्ने निर्णय भएको छ। नेपालले भारतको डे अहेड र रियल टाइम मार्केटबाट खरिद गर्दै आएको बिजुलीको अनुमति आगामी चैत 17 गते सकिनेछ। त्यसलाई भारतले नवीकरण गर्न बाँकी रहेको छ। भारतबाट नेपालले दैनिक 300 मेगावाट बिजुली आयात गर्दै आएको छ। यो सहमति पछि प्राधिकरणले प्रति युनिट 8.22 रूपियाँ तिर्नुपर्नेछ। यो सहमति प्राधिकरण बोर्ड बैठकको अनुमोदन र विद्युत नियमन आयोगको स्वीकृति पछि मात्र कार्यान्वयनमा आउनेछ। नेपाल लेयर्स कुखुरा पालक संघले शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य घटाएको छ। संघले तोकेको नयाँ मूल्य अनुसार अण्डाको भाव प्रतिक्रेटमा 40 रूपियाँसम्मले सस्तो भएको छ। नयाँ मूल्य सूची अनुसार यसअघि प्रतिक्रेट 495 रूपियाँ पर्ने एक्सेल अण्डाको मूल्य 40 रूपियाँले घटेर 455 रूपियाँमा झरेको छ। त्यसै गरी ठूलो अण्डाको मूल्य क्रेटमा 35 रूपियाँले घटेर 440 रूपियाँ कायम भएको छ। मीडियम अण्डाको मूल्य प्रति क्रेटमा 35 रूपियाँले घटेर 445 बाट 410 रूपियाँमा झरेको छ। डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत नियमन आयोगमा आगामी चैत 1 गते सुनवाई हुने भएको छ। आयोगले सोदिन पञ्चकन्या प्लास्टिक इण्डस्ट्रीज प्राली र पञ्चकन्या स्टीलका सम्बन्धमा सुनवाई गर्ने जनाएको छ। विवादित महसुलका सम्बन्धमा शुरूआती सुनवाई आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा सम्बन्धमा अदालत जान पाउने व्यवस्था रहेको छ। नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए। सो निवेदनमा प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाई लिएको उपभोक्तालाई विद्युत महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाऊ भनी माग गरेको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अझै बमबाट।
जापानमा हुने 20 एसियाली खेलकुद एसियाडको प्रचार प्रसार र खेल भावनालाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल ओलम्पिक कमिटी एनओसीले शनिबार एसियन गेम्स फन रन आयोजना गर्ने भएको छ। एनओसी अध्यक्ष जीवराम श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत शनिबार बिहान 7:30 बजे फन रन आयोजना हुने जानकारी दिनुभयो। फन रन सातो बाटो स्थित एनओसी भवन परिसरबाट शुरू भई बीएनबी अस्पताल गेट, गर्को चोक, प्रभात स्कूल, बैना, चक्रभई र हौगल हुँदै पाटन दरबार स्क्वायर स्थित कार्तिक डबली मंगल बजारमा पुगेर समापन हुनेछ। फन रन करिब 3 किलोमिटर दूरीको हुनेछ। ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अन्तर्गत आयोजना हुने फन रन एसियाडको खुसियाली बनाउन र खेल भावना, एकता तथा सहभागिताको सन्देश फैलाउन आयोजना गर्न लागेको बताइएको छ। एसियाड जापानको आईजी नागोया शहरमा सेप्टेम्बर 19 अक्टोबर 4 आयोजना हुनेछ। 4 वर्षमा एकपटक हुने एसियाडमा 43 खेल अन्तर्गत 68 विधाका 461 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि 53 खेल स्थल रहनेछन्। साथै यसपटक प्याडल र ट्रेकबल गरी 2 नयाँ खेल थपिएका छन्। एनओसीले 20 एसियाडका लागि नेपालको तर्फबाट 32 खेलमा भाग लिने गरी दर्ता गराएको छ। एन्फा राष्ट्रिय लिगमा प्लानिङ बोइज युनाइटेडले चितलाङ एएफसी विरूद्ध 5-2 गोलको शानदार जित हासिल गरेको छ। शुक्रबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा प्लानिङका लागि पापा इबो केबिलले 2 तथा प्रताप सिंह राई, एलेक्स ब्लिन र निमाङ घिसिङले समान 1 गोल गरे। चितलाङले सोलोमेन लेन्सामीको गोलमा शुरूआती अग्रता लिएको थियो। 3-1 पछाडि परेको अवस्थामा लेन्सामीले नै 2 गोल गरे।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.9 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 8.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धादिङ बस दुर्घटना छानबिन कार्यदलद्वारा गृहमन्त्री ओम प्रकाश अर्याल समक्ष प्रतिवेदन पेश। 19 जनाको मृत्यु भएको बस दुर्घटना सवारी चालकले नियन्त्रण गुमाएका कारण भएको प्रतिवेदनको निष्कर्ष। ग्यासको अभाव भएपछि आधा सिलिण्डर ग्यास वितरण शुरू। आपूर्ति निरन्तर भइरहेकाले अनावश्यक संचय नगर्न नेपाल आयल निगमको उपभोक्तामा आग्रह। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़कमा चैत 7 देखि 20 गतेसम्म राति यातायात बन्द हुने। र अमेरिकाद्वारा रूसी तेल कारोबारमाथिको प्रतिबन्ध तत्कालका लागि फुकुवा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।